नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नवलपरासीमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप, 5 जना घाइते, घाइतेको उपचार चल्दै।
14 गतेको चुनावका लागि भोलि हुने मनोनयनको सबै तयारी पूरा, सरकारले आवश्यक सबै सुरक्षा व्यवस्था मिलाउनेमा विश्वस्त रहेको निर्वाचन आयोगको भनाई।
नारायणगढ़ मुगलिन सड़क निर्माणको 50% काम पूरा, काठमाडौँ र सुवागढी सड़क छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने।
भारतको दार्जीलिङमा भइरहेको गोर्खाल्याण्ड आन्दोलन हिंसात्मक, 1 प्रहरी र 3 जना प्रदर्शनकारीको ज्यान गयो।
र अन्तर्महादेशीय फुटबल प्रतियोगिता फिफा कन्फेडरेशन कप शुरू हुँदै।
जाऊ जाऊ गाउँ गाउँमा, शहर जाऊ शहरमा, निर्वाचनकै कुरा सुन्छु अचल घर घरमा, निर्वाचनकै कुरा सुन्छु अचल घर घरमा। दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर थालिसके बोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खुल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खुल्न।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक,
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो, 200 रुपियाँमा त 850 MB, 700 सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नवलपरासीको परासीमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ता र प्रहरी बीच भएको झडपमा 5 जना घाइते भएका छन्। राजपाको विरोध सभा चलिरहेको मंच नजिकैको बस टिकट काउन्टरमा रहेको चुनावी सामग्री राजपाका कार्यकर्ताले जलाउँदै तोड़फोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली तथा अश्रु ग्यास प्रहार गरेको थियो। घाइतेहरूको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ। अस्पतालले घाइतेहरूलाई रबरको गोली लागेको बताएको छ। प्रहरीले तोड़फोड़मा संलग्न राजपाका 3 जना कार्यकर्तालाई पक्राउ गरेको छ। झडपपछि राजपाका नेताहरू महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव लगायत नेताहरूलाई सुरक्षित स्थानमा लगिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज भेटेर चुनावमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै नवलपरासी पुगेका राजपाका नेताहरू सहभागी कार्यक्रममा झडप भएको हो। राजपालाई चुनावमा सहभागी गराउन 2 नम्बर प्रदेशको चुनाव सारेको र बाँकी ठाउँको मनोनयन गर्ने समय पनि भोलिसम्मका लागि लम्ब्याएको भन्दै प्रधानमन्त्री देउवाले चुनावमा भाग लिन राजपाका नेताहरूलाई आग्रह गर्नुभएको थियो। देउवा निवास बुढानीलकण्ठ पुगेका गर्दा राजपाका नेताहरूले भने आफूहरूको माग पूरा नभएसम्म चुनावमा भाग नलिने अडान दोहोर्याएका छन्। प्रधानमन्त्री देउबासँगको भेट लगतै राजपाका नेताहरू नवलपरासी पुगेका थिए। हिजो अस्थि शान्त रहेको नवलपरासीमा राजपाका शीर्ष नेता पुगेसँगै आज झडप समेत भयो। दुई नम्बर प्रदेशको चुनावको मिति सारे राजपाले आन्दोलनका कार्यक्रम फिर्ता लिने र चुनावमा पनि भाग लिने विश्वासमा सरकारले मिति सारेको थियो, तर राजपाले भने चुनावमा भाग नलिने भन्दै आन्दोलन अघि बढ़ाएको छ।
निर्वाचन आयोगले असार 14 गते हुने दोस्रो चरणको चुनावका लागि भोलि हुने मनोनयनको सबै तयारी पूरा भएको जनाएको छ। आयोगले आज पत्रकार सम्मेलन गरी प्रदेश नम्बर 1, 5 र 7 का 35 जिल्लाका 334 स्थानीय तहमा हुन लागेको चुनावको मनोनयनका लागि सबै तयारी पूरा भएको जनाएको हो। आयोगले प्रदेश नम्बर 2 मा पनि चुनाव गर्ने तयारी सकिएको बेला सरकारले राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई पनि सहभागी गराउने भन्दै त्यहाँको चुनाव भने असोज 2 गतेलाई सारेको छ। तीनवटा प्रदेशमा हुने चुनावका बेला आवश्यक पर्ने सबै सुरक्षा व्यवस्थाको जिम्मेवारी सरकारले मिलाउनेमा विश्वस्त रहेको प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बताउनुभयो। त्यस्तै सरकारले पहिलो चरणको चुनावको अनुभवलाई समेत ध्यानमा राखेर दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र निर्वाचन मैत्री बनाउन कुनै कसर बाँकी नराख्नेमा आयोग ढुक्क रहेको जनाएको छ। आयोगले दलहरूले नागरिकको अधिकार सुनिश्चित गर्न, मताधिकारको सम्मान र आफूले रोजेको उम्मेद्वार छान्न पाउने मतदाताको अधिकारको सम्मान गर्ने विश्वास पनि व्यक्त गरेको छ। यदि कसैबाट उम्मेद्वारी मनोनयनदेखि मतगणनासम्मका कार्यमा अवरोध गरे त्यस्ता कार्यलाई निरुत्साहित गर्न सुरक्षाकर्मी तत्पर रहेको आयोगको भनाइ छ।
यस्तै निर्वाचन आयोगले बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग नगर्न नगराउन आग्रह गरेको छ। विभिन्न राजनीतिक दल तथा तिनका भातृ संगठनहरूले चुनाव प्रचार प्रसार तथा अरू गतिविधिमा बालबालिकालाई प्रयोग गरी आचार संहिता उल्लंघन गरेको भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरमलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेको हो। आयोगले केन्द्रीय कार्यालय र मातहतका जिल्लास्थित राजनैतिक संगठन तथा भातृ संगठनहरूलाई राजनैतिक गतिविधिहरूमा बालबालिकाको प्रयोग नगर्न नगराउन लगायतका आचार संहिताको पूर्ण पालन गर्न गराउन पत्र मार्फत अनुरोध गरेको छ। चुनाव प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्न नपाइने भए पनि केही ठाउँमा उम्मेद्वारहरूले बालबालिकालाई भोट माग्न प्रयोग गरेको पाइएपछि आयोगले यस्तो निर्देशन दिएको हो।
नेकपा एमाले र विजय कुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम बीच विराटनगर महानगरपालिकाको चुनावमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ। एमालेका प्रमुख पदको उम्मेद्वार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउनेछ भने उपप्रमुखमा लोकतान्त्रिक फोरमलाई एमाले सघाउने सहमति भएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिनुभयो। लोकतान्त्रिक फोरमले उपप्रमुख पदको उम्मेद्वारको आजै टुंगो लगाउने बताएको छ।
बाजुराका हिमाली क्षेत्रका 5 वटा मतदान केन्द्रमा संचार सुविधा नभएपछि सूचना आदान प्रदान गर्न कठिनाई भएको छ। जिल्ला सदरमुकामबाट 5-6 दिनको पैदल दूरीमा रहेका ती केन्द्रहरूमा सुरक्षा निकायका प्रतिनिधि र अरू कर्मचारी खटाइसकिएकाले सूचना आदान प्रदानका लागि प्रहरीको सहयोगमा चिठी पुर्याउने व्यवस्था मिलाइएको प्रमुख जिल्लाधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो। बाजुराका पूर्वी क्षेत्रका मतदान केन्द्रमा नेपाल टेलिकम र अरू कुनै पनि दूरसंचार कम्पनीको सेवा सञ्चालनमा छैन।
कञ्चनपुरका पत्रकार खेम भण्डारी र जी भट्टलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्रेको छ। महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिक पत्रिकामा प्रकाशित समाचारका कारण सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई सार्वजनिक अपराध गरेकाले अनुसन्धानका लागि भन्दै आज दिउँसो प्रहरी कार्यालयबाटै पक्राउ गरेको थियो। महेन्द्रनगरका होटल व्यवसायी 2 युवतीलाई प्रहरीले अपहरणको शैलीमा पक्रेको भन्दै मानसखण्डमा समाचार प्रकाशित भएको थियो। ती युवतीको नाम सार्वजनिक गरेर समाचार लेखेको र समाचारकै कारण एक युवतीको विवाह भाँडिएको भन्दै अभिभावकले उजुरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपाल पत्रकार महासंघसहित पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाले पक्राउ परेका पत्रकारको तत्काल रिहाईको माग गरेका छन्।
तराईलाई काठमाण्डुसँग जोड्ने मुख्य सड़क मार्गको रूपमा रहेको नारायणगढ़ मुगलिन सड़क निर्माणको 50% काम सकिएको छ। यो वर्षको अप्रेल महिनाको अन्तिम हप्तासम्म सड़क सुधारको काम सक्ने भन्दै सन् 2015 अप्रेलबाट दुई वर्ष सम्झौतामा काम थालिए पनि यो अवधिमा 50.05% मात्र काम सकिएको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो। निर्माणको चरणमा रहेको सड़कमा अब कालो पत्रे गर्ने काम पनि शुरू भएको छ।
यस्तै काठमाडौँ रसुवागढ़ी सड़क पूर्ण रूपमा छिट्टै सञ्चालनमा आउने भएको छ। उच्च रणनीतिक महत्वको गल्सी बेत्रावती मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्ड मध्ये मैलुङ स्याफ्रुबेसी सड़कको ट्रैक खोल्ने काम सेनाले असारको अन्तिम हप्तासम्म पूरा गर्ने जनाएको छ।
काठमाण्डुको गोकर्णेश्वर नगरपालिका एक रूपसेटारमा रहेको ओम कृषि फार्ममा आग लागी हुँदा 45 गाई मरेका छन्। आज बिहान विद्युत सर्ट भइलागेको आगलागीमा परेर 45 गाई मरेका र 70 गाई घाइते भएका महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। नेपाल प्रहरी र स्थानीय बासिन्दाले 2 दमकलको सहयोगमा आगो निभाएका थिए। फार्ममा 75 दुहुनो, 22 ब्याउने र बाछा बाछी गरी 122 गाई थिए। घाइते गाईको उपचार भइरहेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ए तिम्रो आइसक्यौ, म त ढिला भएछु, सरी है सरी।
ओइ नितेश, तँलाई के को चटारो हो यो? यहाँ उम्मेद्वार नै भयो जस्तो भ्याइ नभ्याइ छ।
हेर्न बोलेको बल्ल बल्ल 20 स्थानीय निकायको चुनाव हुन लागिरहेको, चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्ने, अब लागिरहने गाउँतिर यसो हिँडिरहेको नि।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, किन लिनु पर्यो चिन्ता?
स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि। कस्तो कुरा गरे बिन्ता तिमीले, यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ? हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भने मौका चुक्यो भने त पछुताउनु पर्छ साथी।
स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ। युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3,00,000 वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3,00,000 रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आसबाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आसबा प्रणालीमा आबद्ध हुने। आसबा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नवलपरासीमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप, 5 जना घाइते, 14 गतेको चुनावका लागि भोलि हुने मनोनयनको सबै तयारी पूरा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। अक्षराङ्कन विधि अर्थात ग्रेडिङ पद्धतिबाट माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक भएपछि धेरैजसो विद्यार्थी अलमलमा परेका छन्। सी, डी र ई ल्याउने विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएपछि सबै विद्यार्थीलाई पास गराउने सरकारको योजना असफल भएसँगै यसको आलोचना पनि भएको छ। यसै सन्दर्भमा साथी विष्णु विश्वकर्माले शिक्षाविद विद्यानाथ कोइरालालाई एसईई नतिजालाई तपाईँले कसरी हेर्नु भएको छ भनेर सोध्नु भएको छ।
मैले गिगो भनेर, गिगो भनेको गार्बेज इन गार्बेज आउट हो। त्यो भनेको जति आए त्यति पास भएर गए, पास भनेको फेल र पास होइन। पास भनेको यहाँ बसेका मान्छे कोही पनि बाँकी छैन उतैतिर गए भनेर भने अब किनभनेदेखि जम्मीमा सुन्न 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 8 शून्य आयो भने पनि ई भएर पास भयो, कुनै ए भएर पास भयो, कुनै ई भएर पास भयो, तर पास चाहिँ भयो बाटोबाट क्रस गरेर गयो बस 10 क्लासमा बसेन।
यो विभिन्न यसमा पनि विभिन्न ढङ्गले हेरिएको छ। अब ग्रेडिङमा पनि ए, बी, सी, डी त्यसमा पनि प्लस प्लस छ। ती विद्यार्थीले फेरि आफूले चाहेको विषय पढ्नलाई त्यो विषयमा राम्रै ग्रेड ल्याउनु पर्ने नभए फेरि एक्जाम डेट दिन पर्ने यो बाध्यता छ नि, यसलाई के भन्छ?
ग्रेडिङ गर्ने मान्छेहरूको एउटा गजबको बुद्धि हुन्छ। ग्रेडिङ भनेको च्याख्ला छिन्किने हो वा चाहिँ च्याख्ला पिठो भएको चाहिँ हामीले छिन्कन्छौँ नि, त्यो छिन्किने हो। मसिनो पिठो भयो भने के गर्छौँ हामीले? त्यसलाई चाहिँ ढिँडो पकाउँला। भुसा आयो भने के गर्छौँ भने चाहिँ खोले पकाउ, कुँडो पकाउँला। होइन मोटो मोटो च्याख्ला आयो भने के गर्छौँ भनेर भनेपछि त्यसलाई चाहिँ फल्नु पर्ने होला, अलि थप मिलाउनु पर्ने होला। अब त्यसो भएपछि ग्रेडिङ गर्ने मान्छेको तागत के रहेछ भनेर भन्दाखेरि छुट्याएर व्यापार उपयोग गर्न जान्दो रहेछ। तर हाम्रो सरकारले के गर्यो भनेर भन्दाखेरि ग्रेडिङ गर्यो, के गर्ने हो त्यो थाहा भएन। जस्तो ए आउने, ल ए आउने, ए प्लस आउने भर्ना भयो, बी आउने पनि भर्ना भयो, सी आउनेलाई के गर्ने हो, डी आउनेलाई के गर्ने हो, यी आउनेलाई के गर्ने हो, बुद्धि छैन। त्यसो भनेपछि मैले चाहिँ त्यो जस्तो आयो त्यस्तै गयो, त्यस्तो किसिमको अवस्था भयो। फेरि अर्को पाटो हुँदो रहेछ। अर्को पाटो के हुँदो रहेछ भनेदेखि जहिले पनि ग्रेडिङ गर्ने मान्छेसँग एउटा बुद्धि हुँदो रहेछ। त्यो बुद्धि भनेको के भने यो म यहाँ उपयोग गर्छु भनेर भन्ने हुँदो रहेछ। एकचोटि आलु पसेलालाई हेर्नु, त्यसले ठुलो ठुलो आलु भयो भनेदेखि चाहिँ चिप्स बनाउन पठाउँछ, के अरे आलुको फ्रेन्च फ्राई बनाउनलाई पठाउँछ। ठिक्कको आलु भयो भने तरकारी बनाउन पठाइदिन्छ। कुहिएको आलु भयो भने कि होस्टेलमा पठाइदिन्छ कि चाहिँ होटेलमा पठाइदिन्छ। होस्टेल र होटेलले लाने चाहिँ कुहिएको आधा आधा कुहिएको लिएर जाने, उसको आलु कुनै पनि खेर गएन। हेर्नु न, कुनै पनि खेर गएन। त्यो सबै कसै न कसैलाई उपयोगी भयो। सानो सानो आलु रहेछ भने अचार बनाउनलाई पठाउँछ। तर हाम्रो के हो, डी र ई आएका मान्छेहरू हाम्रो त खेर गएका मान्छे हो, प्रणालीले तिनलाई खेर गएको भनेर भन्ने बुझ्यो। त्यो खेर गएको मान्छेलाई कम्तीमा यो लेभलको भनेर भनेर भन्ने त बनाउनु पर्यो नि। त्यो त कसैले बनाइदिएन, न पाठ्यक्रम विकास केन्द्रले बल गर्यो, न शिक्षक तालिम केन्द्रले बल गर्यो, न चाहिने शिक्षकहरूको संघ महासंघहरूले बल गर्यो, न कसैले गर्यो। अब त्यसो भनेपछि के भयो?
त्यो भनेको पहिला र अहिलेमा पनि केही फरक देखियो। डी र ई ल्याउने पनि पहिलाको फेल जस्तै भयो।
ठिक भन्नुभयो, किनभने पहिले फेल भनेर चाहिँ अलि झोक्राउँथे, अहिले पास हो कि फेल हो अल्मल आउँछ। किनभने फेल भनौँ भनेर भनेदेखि पास भएको छ, पास भनौँ भनेदेखि भर्ना पास छैन, भरि पढ्न पनि पास छैन, केही गर्न पास छैन भनेपछि त ऊ पास भयो कि फेल भयो। अब त्यसो भनेपछि अर्को विकल्पको कुराकानी हुन सक्छ। विकल्प के हो भनेदेखि उसले गरेर खाने सिप चाहिँ कतैतिरबाट पाएर अनि त्यो सिपमा यो कुरो उसले जानिसकेको छ, अब यो कुरो थपदियो भन्दै ऊ चाहिँ 11 पढ्न पाउँछ भन्न पाएको भए हुन्। उसले चाहिँ उदाहरणको लागि भनौँ न, सिलाइको सिप उसले सिकबाट गएर चाहिँ उसले गरी खान जान्यो वा बिजुलीको वायरिङ गर्नलाई उसले जान्यो। त बिजुलीको वायरिङ गर्नु भनेर भन्ने भनेको त विज्ञान पढ्ने नै हो नि, होइन र? उसले कति फेज भन्ने थाहा पाउला, उसले चाहिँ पोजिटिभ र निगेटिभ तार भनेर भन्ने थाहा पाउला, कसरी करेन्ट फ्लो हुन्छ भनेर भन्ने किसिमको कुरो कहाँ थाहा पाउला। त कति साइन्सको कुरो त उसले पढिसकेको छ नि त, फेरि साइन्स यही हो भनेर भने किन भन्नु पऱ्यो आधारित कुरा? त्यसपछि त्यो मान्छेलाई छुट्टै साइन्सको एउटा मोड्युलर किताब चाहियो। त्यो मोड्युलर किताब पढेपछि उसले खुर्क जात दिएर चाहिँ आउन पाउने किसिमको व्यवस्था 11 क्लासमा भइदिने हो भने यिनलाई केही अप्ठ्यारो हुँदैन। उसले मैले ए ल्याएँ यी ल्याएँ भनेर भन्ने मतलब हुँदैन, उसको क्षमता सो गर्यो भनेर। अब त्यसले स्तरीय परीक्षा खोज्थ्यो, त्यो भने हाम्रो बुद्धि भएन भनेपछि दुइटै बुद्धि नभएपछि के हुन्छ? त्यसैले केटाकेटी फेल भए हिजोको भाषामा फेल भएका हुन्, आजको भाषामा अलमलमा बस्या हुन्।
सी धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रंग दर्पण सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
तपाई अहिले के सोचिरहनु भएको छ
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने
होस्टलको पनि व्यवस्था छ
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242
कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
हामी सँगसँगै भविष्यमा हामी सँगसँगै व्यवसायमा हामी सँगसँगै विकासमा
हामी सँगसँगै
सनराइज बैंक राइजिंग टु सर्व
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ
अब विदेशको खबर भारतको दार्जीलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा एक प्रहरी सहित चारजनाको ज्यान गएको छ विद्यालय तहको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गरेपछि झण्डै एक हप्तादेखि चर्किएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारीको ज्यान गएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ प्रदर्शनकारीको आक्रमणमा एकजना सुरक्षाकर्मीको पनि ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन् पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले माध्यमिक तहसम्म बंगाली भाषा अनिवार्य रूपमा पढ्नुपर्ने नियम ल्याएपछि नेपाली भाषी समुदायको बाहुल्यता रहेको दार्जीलिङ खरस्याङ कालिम्पोङ लगायतका ठाउँमा प्रदर्शन शुरू भएको थियो भाषा विवादबाट शुरू भएको प्रदर्शनमा गोर्खाल्याण्ड राज्यको माग ब्युतिएपछि प्रदर्शन तीव्र भएको छ
नेपाल दर्पणमा अब खेल खबर अन्तर्महादेशीय फुटबलको प्रतियोगिता फिफा कन्फेडरेशन कप आजदेखि शुरू हुँदैछ उद्घाटन खेलमा आज राति पाउने 9 बजे आयोजक रूस र न्यूजील्याण्डले खेल्नेछन् प्रतिस्पर्धामा रहेका 8 देशलाई 2 समूहमा विभाजन गरिएको छ समूह ईमा आयोजक रूससँगै ओसेनिया क्षेत्रको विजेता न्यूजील्याण्ड युरो विजेता पोर्चुगल र क्यारेबियन क्षेत्रको विजेता मेक्सिको छन् यस्तै समूह बीमा अफ्रिकन कप विजेता क्यामरून कोपा अमेरिका विजेता चिली एसिया कप विजेता अस्ट्रेलिया र विश्व विजेता जर्मनी छन् हरेक समूहको शीर्ष 2मा रहने टोली सेमी फाइनलमा पुग्नेछन् खबरको सिलसिला यति नै आज शनिबार सधैँको शनिबार जस्तै रंगदर्पणको पालो रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी पीटी लोप्चन
आजको रंगदर्पण नेपाली चलचित्रमा समावेश आइटम गीत र यसको लोकप्रियतामा केन्द्रित छ चलचित्र लुटको यो गीतले पछिल्लो समय नेपाली चलचित्रमा आइटम गीतको लोकप्रियतालाई पुष्टि गरेको छ परम्परागत धार भन्दा संगीत शब्द र गायन तीनै विधामा फरक रहेको यो गीत कतै कतै दुई अर्थी भए पनि धेरै रुचाइयो यसले खास गरी युवालाई नेपाली चलचित्रका गीत सुन्न र हेर्न बाध्य जस्तै बनायो त्यसपछि त के चाहियो र निर्माताले आफ्नो चलचित्रमा एउटा आइटम गीत चाहिँ नछुटोस् है भन्ने निर्देशन संगीतकारलाई दिन थाले। चलचित्र लुटेराको ब्लास्ट हुनेवाला छ मेरो जवानी, चलचित्र लालटिनको चमेली, हँसियाको आजको रातमा, चलचित्र कलिउडको महु काली यसैको निरन्तरता हो। लुटकै सिक्वेल चलचित्र लुट टूमा रहेको ठमेल बजारले फेरि एकपटक उद्यम मचायो। पछिल्ला समय बनेका चलचित्र अधकट्टी, तलकजङ भर्से टुल्के, भैरव, ढुवानी, दमदार, आवेग, दुई रुपैयाँ, पर्व, रातो घर लगायत चलचित्रले आइटम गीतलाई छुटाएका छैनन्। नेपाली चलचित्रमा आइटम गीत नै किन त? गीतकार एवं चलचित्र पर्वका निर्देशक दिनेश राउत।
फास्ट बिटको सङहरू हुन्छ, अलिकति क्याची नै हुन्छ, मेलोडी पनि त्यो हिसाबले अलिकति मास ओरिएन्टेड हुन्छ, मासमा पुग्छ होइन, सजिलै मासले चाहिँ एक्सेप्ट गर्छ। त्यो हिसाबले पनि अब गीत एउटा मास ओरिएन्टेड हुने हिसाबले मासमा गीत चलिसकेपछि एउटा फिल्म पनि नोटिस हुन्छ र त्यो गीतले पनि सपोर्ट हुन्छ भन्ने कुराले पनि यो बढी चलिरहेको पनि लाग्छ मलाई।
कतिपय चलचित्रले त तडक भडक उत्ताउला ड्रेसअप र हावभावको साथ नाचिने आइटम गीत पहिले नै सार्वजनिक गरेर गीतकै भरमा चलचित्र चलाउने प्रयास पनि गरे, अनि कतिपयले भने आइटमका नाममा अश्लील शब्द र नृत्यलाई पनि समावेश गरे। चलचित्रमा आइटम गीत बारे गीतकार डाक्टर कृष्ण हरि बराल।
आइटम सङ्घको मूल प्रयोजन भनेको इन्टरटेनमेन्ट हो, दर्शकलाई मनोरञ्जन दिनको लागि एउटा त्यो कामको लागि गरिन्छ र अर्को चाहिँ प्लट आइराखेको बेलामा त्यहाँ प्लटमा जो जो मान्छेहरू भनौँ न पात्रहरू हुन्छन् ती जुन पर्पजका लागि आएका हुन्छन् तिनीहरूको ध्यान भङ्ग गरेर अर्कोतिर केन्द्रित गर्ने, अर्कोतिर केन्द्रित गरेको बेलामा अनिखेर अरूहरूले चाहिँ त्यो अर्को काम प्रयोजन पुरा गर्ने त्यो अर्थको लागि चाहिँ यस्ता किसिमका गीतहरू चाहिँ राखिन्छन्। एउटा उदाहरण चाहिँ हुन शोले फिल्ममा मेहबुबा मेहबुबा भन्ने गीत छ, खासमा त्यो डकैती गर्ने के गर्ने दुनियाँभरि पक्रिने छ, त्यो डान्सतिर मान्छेलाई भुलाएर अर्को प्रयोजन पुरा गर्ने काम चाहिँ त्यहाँ गरिएको छ।
आइटम गीतहरू सामाजिक सञ्जालमा धेरै रुचाइएका छन्। ठमेल बजार अहिलेसम्म युट्युबमा 1,60,00,000 भन्दा धेरै पटक हेरिएको छ। दुई हप्ता अघि मात्र रिलिज भएको चलचित्र पर्वको काले दाई बोलको गीत 5 महिनामै 1,22,00,000 पटक हेरिएको छ। आइटम गीतको बढ्दो लोकप्रियता यसरी बढेको छ कि हिन्दी तथा इङ्ग्लिस गीत बजाएर नाच्ने कार्यक्रममा समेत नेपाली आइटम गीतले विस्थापित गरेको जस्तो देखिन्छ। फेरि गीतकार तथा चलचित्र निर्देशक दिनेश राउत।
साथीहरूमा प्राय विदेशी सङ्घहरू नै बज्ने गर्थ्यो होइन, जब यो किसिमको हाम्रो नेपाली लोक बेसको अलिकति टच भएको गीतहरू आइसकेपछि आइटमको रूपमा आइसकेपछि त्यस्ता गीतहरू चाहिँ पार्टीहरूमा बस्दैन होइन, अब पछिल्लो समयमा कार्यदायी त म्याक्सिमम बिहेको पार्टीमा 9 बजेको ठाउँ हुन्थेन होइन, त्यो हिसाबले चाहिँ अब हाम्रो गीत हो, हाम्रो कल्चरल कुनै फङ्सनमा चाहिँ त्यसरी बज्नु भनेको त हाम्रो लागि त्यो कुरा हो।
विदेशी चलचित्रको प्रभाव, फेरिदो स्वाद र नयाँ पुस्ताको रुचिलाई ध्यान दिँदै चलचित्रमा आइटम गीत स्वाभाविक देखिए पनि धेरै चलचित्रले दर्शक लोभ्याउने होडमा अश्लीलतालाई प्रशय दिएको पाइन्छ। गीतकार डाक्टर कृष्ण हरि बराल, आइटम गीत बनाउँदा गीतकार, संगीतकार, निर्देशक सबैले यो कुरामा ख्याल गर्नुपर्ने बताउनुहुन्छ।
एउटा गीतकार भाषामा सचेत हुनुपर्छ, एउटा संगीतकार बाजा बजाउने या कुनै साङ्गीतिक पक्षका टर्मिनोलोजीसँग सिद्धान्तसँग चाहिँ परिचित हुनुपर्छ। त्यो अवस्था भयो भने मात्रै उसले अन्यत्र पनि गएर त्यस बारेमा केही बोल्न सक्छ, नत्र भनेदेखि यो अप्ठ्यारो कुरा हुन्छ, खै मैले त लेखेँ के हो सङ्गीत त गरेँ मलाई केही थाहा छैन भने जस्तो अवस्था छ। आम श्रोताको लागि त्यसलाई चाहिँ मनोरञ्जनको दृष्टिकोणले हेर्ने प्रचलन छ। र एउटा कुरा भनौँ न, जस्तै चलचित्रमा चाहिँ एउटा फोर स्यारोइङ भन्छौँ हामी, गीतले पछाडिको कुरा पनि सङ्केत गरिराखेको हुन्छ। त्यो पछाडिको कुरा सङ्केत गर्नको लागि त गीतले चाहिँ भूमिका खेल्छ, र सिनेमा हेरिसकेपछि मान्छेले गीत हेर्दा बुझ्छ कि यो पो भन्या रहेछ भनेर। त्यसलाई चाहिँ कवितात्मक बनाउने, काव्यात्मक बनाउने, प्रतीकात्मक बनाउने, भाषाका मिठा मिठा नयाँ नयाँ कलाका खेलहरू खेल्ने गर्न सक्यो भने गीत सधैँ सधैँको लागि अमर हुन्छ चलचित्रमा पनि।
खोला बगी जाने होला लो न मैया बैस सम्हाल, कालो भाले थामीलाई दुख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल।
रंग दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नवलपरासीमा राजपाका कार्यकर्ता र प्रहरी बीच झडप, पाँचजना घाइते, घाइतेको उपचार चल्दै।
14 गतेको चुनावका लागि भोलि हुने मनोनयनको सबै तयारी पूरा, सरकारले आवश्यक सबै सुरक्षा व्यवस्था मिलाउनेमा विश्वस्त रहेको निर्वाचन आयोगको भनाई।
नारायणगढ़ मुगलिन सड़क निर्माणको 50% काम पूरा, काठमाडौँ र सुवागढ़ी सड़क छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने।
भारतको दार्जीलिङमा भइरहेको गोर्खाल्याण्ड आन्दोलन हिंसात्मक, एक प्रहरी र तीन प्रदर्शनकारीको ज्यान गयो।
र अन्तर्महादेशीय फुटबलको प्रतियोगिता फिफा कन्फेडरेशन कप शुरू हुँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।